السلام علیکم، یہ پارٹ 35 ہے، ناول کال بیل، حصہ اول۔ یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ آواز کنول خلیل، پیشکش کرتبہ آڈیو لائبریری، مصنف سیما غزل۔ مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212138225۔ تو آئیے سنتے ہیں پارٹ 35۔ اس نے کہا تھا کہ وہ علاقے کو چھوڑ کر کہیں دور چلا جائے، اس کے بعد سے اس کا پتہ نہیں۔ وہ تو ضیا ہی نہ آ جاتا تو شاید میں اپنی زندگی اس طرح بتا دیتا۔ ایلن یہ جان چکی ہے کہ وہ زنجیریں ہمارے پاس نہیں ہیں، ورنہ ہم ضرور اس کی خواہش پوری کر دیتے۔ مگر اس کا کہنا ہے کہ سزا تو ہمیں وہ نہیں، زنجیر کی اصل مالک دے رہی ہے۔ اس بار سورن سنگھ نے کہا تھا، زنجیر کی اصل مالک کون ہے؟ میں بے ساختہ پوچھ بیٹھا۔ زیوسا، اس نے دھیرے سے کہا اور میں اچھل پڑا۔ زیوسا، یہ کون ہے؟ میں نے پوچھا، مگر کل رات والا فون مجھے یاد آ گیا تھا۔ وہ جو بھی تھی، اس نے اپنا نام زیوسا ہی بتایا تھا۔ پتہ نہیں، میں بھی اس سے واقف نہیں ہوں، لیکن ایلن کہتی ہے کہ زیوسا جس قدر حسین ہے اسی قدر صفاق بھی ہے۔ وہ کسی پر رحم کھانے کو تیار نہیں، وہ موت سے ذرا رغبت نہیں رکھتی، اسے تو اذیتوں میں لطف آتا ہے۔ لیکن ایلن اس کی دی ہوئی اذیتوں سے کس طرح محفوظ رہی؟ اس نے اسے تو کبھی تکلیف نہیں دی۔ پھر میں نے پوچھا، وہ کہتی ہے وہ زنجیر مجھے اس کی مالک نے دی تھی، جبکہ ہم نے اس زنجیر کی خاطر اسے قتل کر دیا اور پھر قبر کھود کر وہ دوسری زنجیر بھی حاصل کر لی۔ بس زیوسا اسی پر برہم ہے۔ کیا تم زیوسا کو دیکھ چکے ہو؟ وہ کیسی ہے؟ میں بے چینی محسوس کر رہا تھا۔ نہیں، لیکن ایلن نے ہمیشہ اس کا ذکر اپنے مہربانوں کی طرح کیا ہے، یہ بھی اکثر کہا ہے کہ وہ دنیا کی حسین ترین عورت ہے۔ مگر صفاقی پر اتر آئے تو اذیت کے ایسے انوکھے طریقے استعمال میں لاتی ہے کہ روح کانپ اٹھے۔ میں نے نہیں دیکھا اسے، مگر ہاں ایک بار اس کی ہنسی سنی تھی جب پہلی بار وہ خوفناک مکڑی میرے بدن پر جالا بن رہی تھی۔ جب میں شدید خوف اور اذیت کی وجہ سے چیخ رہا تھا، حلق پھاڑ کے چیخ رہا تھا تاکہ میری آواز اس عمارت سے باہر تک پہنچ جائے، تو شاید کوئی راہگیر یا قریب رہنے والا میری مدد کو آ جائے۔ تب وہ ہنسی تھی، بہت زور سے، اور ہنستی چلی گئی۔ وہ ہنسی اتنی خوفناک لیکن اتنی پرکشش تھی کہ میرے حواس معطل ہو کر رہ گئے تھے۔ مجھے یہ بتاتے ہوئے شرم آ رہی ہے کہ ایسی حالت میں بھی مجھے نہیں، ایسی حالت میں کہ میں اپنے بیڈ پر پڑا تھا، مکڑیاں میرے بدن پر تیزی سے جالے بن رہی تھی، اندھیرے میں سنہری رنگ رینگ کر دور دور تک لہروں کے انداز میں متحرک تھا۔ میرے بدن میں کھنچاؤ بڑھتا جا رہا تھا۔ یہ معمولی جالے نہیں ہوتے مسٹر ضیا، ان جالوں کو تم طاقتور ترین چیز سے بھی توڑ نہیں سکتے، نہ بہت تیز دھار آلے سے کاٹ سکتے ہو۔ ہاں جب وہ ہنسی تھی تو کیا ہوا تھا؟ میں بڑے سلیقے سے اسے توک کر راہ پر لے آیا۔ ہاں وہ ہنسی، اف، اگر اب بھی کسی وقت اس ہنسی کی بازگشت کے بارے میں خیال آ جائے تو بدن میں ستارے ٹوٹنے لگتے ہیں، آنکھوں میں خمار اتر آتا ہے اور ہزاروں انگڑائیاں بدن میں ٹوٹ جاتی ہیں۔ وہ ایک دم چپ ہو کر مجھے دیکھنے لگا، پھر کوئی شرمندہ سا ہو کر بولا، माफ करना मिस्टर जिया, तुम सोचोगे कि मैं अय्याश मर्दों की सी बातें कर रहा हूँ। दरअसल मुझे झिझक महसूस हो रही है, लेकिन मैं तुम्हें बताना चाहता हूँ कि इसकी हंसी इतनी पुरकशिश और ऐसी मकनातीसी है कि इंसान के जज्बात को आसमानों तक पहुंचा कर ही दम लेती है। ख्वाह इंसान किसी ऐसे जंगल का हो जिसने सिंफ मुखालिफ या सिंफ नाजुक की शक्ल तक ना देखी हो, अपने जज्बात पर काबू नहीं रख सकता। इसकी हंसी ने मेरे अंदर मुकम्मल मर्द की कयामत खैर तकमील की थी। मेरा ख्याल है कि इसे देखकर तो हर मर्द अपनी जान ही दे देगा। इसकी आवाज, इसकी हंसी, इसने यूं यूं झुरझुरी ली जैसे वो इस हंसी को महसूस कर रहा है। इसके रोंगटे खड़े हो गए थे। मैंने देखा कि वो खौफ में मुब्तला नहीं था, बल्कि अजीब सी सरशारी की कैफियत थी जो इसे खुमार आलोद कर रही थी। मुझे ये सब महसूस करते हुए हैरत हुई, क्योंकि ज्यूसा ने बात तो मुझसे भी की थी। अगर रॉबर्ट और जीनू के फोन इसी ने उठाए थे तो इसकी हंसी भी मैं सुन चुका था, और फिर वो हंसी जो मेरे घर में गूंजी थी मोनिका की मौजूदगी में। मैंने इसमें कुछ ऐसी कोई बात महसूस नहीं की थी, लेकिन इतना सोचते ही मैं चौंक उठा। जो कैफियत मोनिका को देखकर मेरी हुई थी, सूरन सिंह कुछ इसी किस्म की कैफियत का जिक्र कर रहा था। मोनिका को देखे ही एक खुमार आलूद कैफियत ने मुझे बिल्कुल बेहवास कर दिया था, और फिर इसी रात मैंने अपनी इस कैफियत के बारे में बहुत देर तक बहुत कुछ सोचा था। तुम्हें कैसे पता चला कि वो हंसी ज्यूसा की है? मैंने अपने जहन को अजीब मीठी मीठी सी कैफियत में डूबने से बचाकर पूछा। हाँ, वो चौंक उठा। इसकी आंखों में कुछ खाली और जहनी की सी कैफियत लहराई, फिर वो चौंक कर मुझे देखने लगा, फिर बोला तो इसकी आवाज में काफी हैरानी थी, पता नहीं लेकिन लेकिन वो ज्यूसा ही थी। तुम्हें ये यकीन क्यों है? मैंने इसरार किया। मैं बड़े गौर से इसके चेहरे को देख रहा था। मेरे इसरार करते ही इसके चेहरे पर कुछ ऐसे तासार फैल गए जैसे वो अचानक किसी जहनी दबाव का शिकार हो गया हो। इसकी भवें तन गई, माथे पर लकीरों का जाल सा बन गया, होंठ एक दूसरे में पियुस्त होकर लरसने लगे, दोनों हाथ अस्तराबी अंदाज में उठ उठ कर गिरने लगे। फिर इसने दाएं हाथ की चारों उंगलियों को अपनी दाएं कनपट्टी पर रख कर दबाना शुरू कर दिया। इसके चेहरे की रंगत सुर्ख होने लगी। यूं लगता था जैसे पूरे बदन का खून सर की तरफ सफर करने लगा हो। रॉबर्ट भी इसकी इस कैफियत को देख रहा था। अब वो भी परेशान होना शुरू हो गया। फिर अचानक मेरी जाने पलट कर चीखा, तुम ठीक आदमी नहीं हो। इसने सुरन सिंह के कंधे पर हाथ रख दिया। सुरन सिंह इसकी इतनी जोर से चीखने पर भी इस कैफियत से बाहर नहीं निकल पाया था। तुम खुद भी ज्यूसा से कम नहीं हो। तुम खुदा की तरफ से भेजे गए दूसरे आजाद की तरह हमारे एहसाब पर सवार हो गए हो। प्लीज खुदा के वास्ते हमें छोड़ दो। हम यकीनन 100 बरस तक नहीं जिएंगे। हम तो 50 क्या 25 बरस तक भी जी नहीं पाएंगे। 2, 3 या 4 बरस हम इस अजाब के आदि हो चुके हैं। हम ये अरसा भी गुजार देंगे, मगर तुम्हारी सूरत में कोई नया अजाब हमें मंजूर नहीं है। रॉबर्ट आपे से बाहर हो गया था। वो बहुत जोर जोर से चीख रहा था। मैं जानता था कि वो सिर्फ चंद लम्हों के बाद ही नॉर्मल हो जाएगा, लेकिन इसकी ये इतला मेरे लिए کافی حیرت انگیز اور مسرت انگیز تھی کہ میں بھی زیوسا سے کم نہیں ہوں۔ یہ آپ اتفاق کہہ لیں کہ میرا اٹھنا بیٹھنا اتنی خراب عورتوں میں نہیں رہا تھا کہ جو برملا میری صحت انگیز شخصیت کے بارے میں رائے دے، بلکہ میں نے تو صرف فرحت جیسی چھوئی موئی سی لڑکی سے ہی کچھ باتیں کی تھیں جس میں احتیاط زیادہ اور جذبات کم، خطرات زیادہ اور مفادات کم تھے۔ میں کسی ایسی کیفیت میں کچھ کہنے کا تو سوچ بھی نہیں سکتا تھا، اور اگر اس نے مجھ میں ایسی کسی کیفیت کو محسوس کیا بھی تھا تو ظاہر ہے اس کی شرم مانے رہی ہوگی۔ ہاں البتہ طیب مجھے برملا یہ کہہ چکا تھا، اور وہ بھی اس نے اپنے چکر ہی میں کہا تھا کہ میں حیرت انگیز طور پر پرکشش اور صحت انگیز شخصیت کا مالک ہوں۔ مونیکا نے بھی میری اس کشش کا اعتراف کیا تھا، مگر یہ دونوں میرے لیے اتنے اہم نہیں تھے کہ میں ان کے کہے کی روشنی میں اپنا تجزیہ کرتا۔ اس وقت ان دونوں سے قطعی مختلف بات، مختلف لہجے اور مختلف حالات میں کہی ہوئی رابرٹ کی بات نے مجھے زیادہ مسحور کیا۔ میرا خیال ہے کہ میں چلتا ہوں، میں کھڑا ہو گیا۔ سورن سنگھ چونک کر مجھے دیکھنے لگا، کیوں؟ رابرٹ کو بہت تکلیف ہو رہی ہے میرے سوالات سے، میں نے بے پرواہی سے کہا اور کندھے اچکا کر کھڑا ہو گیا۔ بکواس مت کرو، سورن سنگھ کے بجائے رابرٹ چلایا، وہ غصے سے پاگل ہو رہا تھا۔ میرا جی چاہا کہ اس طریقے کلام پر اس کا منہ پھیر دوں، مگر میں نے خود پر ہمیشہ کی طرح کنٹرول کر لیا تھا۔ دراصل آپ کو بتا ہی دوں، یہ میرا طریقہ واردات کہہ لیں، آدمی کو اگر غصہ دلا دیا جائے تو اس کی وہ مخفی قوتیں جو چلاکی پر منظم ہوتی ہیں اور اسے ہدایات دیتی جاتی ہیں کہ یہ نہ بتاؤ، یہ غلط ہے، یہ ایسے نہیں بتانا، وہ غصے کو کنٹرول کرنے میں لگ جاتی ہیں، سنسر اس طرف سے ہٹ جاتا ہے۔ ایسے میں کوئی بھی شخص اصل بات اپنے اصل محرکات کے ساتھ بتاتا چلا جاتا ہے، میرے لیے آسانی ہو جاتی ہے، مگر یہاں میں ناکام رہا تھا۔ میری باتوں اور حرکتوں سے رابرٹ کو تو غصہ آ رہا تھا، مگر سورن سنگھ نارمل تھا۔ وہ کافی مضبوط اعصاب کا بہت طاقتور آدمی تھا۔ فون پر جس سکون کے ساتھ اس نے میری بات سنی تھی اور جس رویے کا مظاہرہ کیا تھا، وہ اسے مضبوط ثابت کر رہے تھے۔ رابرٹ، اس نے اب رابرٹ کو سنبھالا، میری سمجھ میں نہیں آ رہا کہ تم اتنے اپسٹ کیوں ہو؟ تم خود ہی تو کہہ رہے ہو کہ ہم ان حالات کے عادی ہو چکے ہیں، پھر بھی تمہارا یہ اس طرح اور اس قدر بے چین رویہ کیوں ہے؟ مسٹر ضیاء، جو کچھ پوچھنا چاہتے ہیں ہم اس کی اجازت دے چکے ہیں، اور غالباً اپنے ہی مفاد میں ایسا کر رہے ہیں۔ ہم پھر اس قدر چراغ پا ہونے کی کیا ضرورت ہے؟ کیا تم چاہتے ہو کہ جینو اسی طرح رو رو کر مر جائے؟ میں تو اس کی طرف سے بہت پریشان ہوں۔ اس لیے اگر کوئی یہ کہے کہ وہ ہم میں سے صرف جینو کو اس اذیت سے بچا لے گا تو میں اس کی ہر بات ماننے کو تیار ہوں۔ اس پوری گفتگو نے رابرٹ کو سمندر کے جھاگ کی طرح بٹھا دیا تھا۔ سورن سنگھ کا لب و لہجہ متاثر کن تھا، وہ اندر اترنا جانتا تھا۔ اگر اس حالت کو نہ پہنچا ہوتا تو یقیناً بہت کامیاب بزنس مین ہوتا۔ سوری مسٹر ضیاء، اب وہ میری طرف مڑا۔ آپ رابرٹ کی ذہنی کیفیت کو نظر انداز مت کیجیے گا، وہ بہت پریشان ہے۔ میں رابرٹ کی طرف سے اس کے رویے پر नहीं मिस्टर सुरन सिंह, मैंने हाथ उठाकर इसकी बात काट दी। मुझे अंदाजा है और मैं इसीलिए इनकी बात का बुरा भी नहीं मानता। आप जीनू के बारे में कुछ कह रहे थे। मैं फिर इनके सामने वाले सोफे पर बैठ गया। हम इसे बचाना अपनी पहली जिम्मेदारी समझते हैं मिस्टर जिया। वह मासूम सिर्फ हमारी वजह से फंस गया है। हम तो अपनी जिंदगियां गुजार चुके हैं, मगर इसने तो अभी नौजवानी में ही कदम रखा था। इसके साथ जो कुछ हम कर चुके हैं वो बड़ा जुर्म और बेहद सफाकी है। मैं शायद इसलिए इस अजियतनाक कैद को, इन जालों की जकड़न को बर्दाश्त कर रहा हूँ कि मेरे नजदीक मेरे जमीर की दी हुई सजा से ये सब कुछ बहुत कम है। मैंने इस वक्त सुरन सिंह में बड़ी अजमत महसूस की, मगर जल्द ही खुद को याद दिलाया कि यही वो शख्स था जिसने दौलत के हुसूल के लिए एक अकेली औरत के कत्ल के ड्रामे में अहम किरदार अदा किया था। हम जीनों को बचाने के लिए क्या कर सकते हैं? मैंने पूछा। काश वो ज्यूसा, वो जो भी है, मेरे सामने आ जाए तो मैं इसके पैर पकड़कर जीनों को मांग लूं। सुरन सिंह ने भीगे हुए लहजे में कहा, ये काम आप एलन से नहीं करवा सकते। नहीं, वो इस सिलसिले में माजूरी जाहिर कर चुकी है। इसके सिर्फ एक ही शर्त है कि वो जंजीरें हम इसकी कब्र पर पहुंचा दें तो वो सबको निजात दिला देगी। मैंने फिर सोच अंदाज में हंकारा उभरा। जंजीरें मैं इन लोगों को दे सकता था, ये लोग इसे इसकी कब्र तक भी पहुंचा सकते थे, मगर इससे क्या होता? वो हादसे जो मेरे खानदान में या मेरे इलाके में गुजर चुके थे, इनका क्या मदावा था? ताया जी या अब्बा, बड़ी बुआ, तहसीन खाला और बीजान के मुंशी की बेटियां, मुबशिर, ये सब किस खाते में जाते? एलन या ज्यूसा के बाप का राज था, किसने जिसको चाहा इसे यूं मौत की हौलनाकियों में धकेल दिया, सिर्फ इसलिए कि सोने की वो जंजीरें इसकी कब्र में पहुंचा दी जाए। मेरे अंदर लावा सा उबरने लगा। मैं जो बड़े खुलूस से इन लोगों की मदद के लिए निकला था, अचानक ही उलट गया। मैंने इन सब के खिलाफ एकदम अपने अंदर नफरत महसूस की। इन्हीं लोगों की वजह से मेरे अब्बा मौत के हकदार ठहरे थे, इन्हीं की वजह से तहसीन खाला जुदा हुई और फरहत ऐसी मासूम लड़कियां दुनिया में तन्हा रह गईं। इन्हीं लोगों की वजह से मेरे दादा ने इस बुढ़ापे में दो जवान बेटों के लाशें उठाए थे, इन्हीं की वजह से हम मेरिट छोड़ने पर मजबूर हो गए थे। मिस्टर जिया, तुम किन सोचों में हो? ये रॉबर्ट था, इसने मुझे चौंका दिया था। हाँ हाँ, मैं सोच रहा था कि तुम लोगों की सफाकियों की सजा कितने मासूम लोगों ने भुगती है, ऐसे लोग जिन्हें तुम जानते तक नहीं, न कभी तुम लोगों को इनका ख्याल ही आया होगा। What do you mean by that? सुरन सिंह ने कुछ हैरानी से कहा। मिस्टर सुरन सिंह, आई मीन के तुम मेरी तहसीन खाला को नहीं जानते, तुम अवश्य से भी वाकिफ नहीं हो, तुम मेरी नानी के मुंशी के दो जवान साला बेटियों से भी नहीं मिले, तुम मेरे ताया को भी नहीं जानते, तुम बड़ी बुआ से भी यकीनन ना वाकिफ हो, तुम मरने वालों में से सिर्फ अताउल्लाह रिज़वी को जानते हो, और यकीनन इनकी मौत पर तुम लोगों ने ये सोच लिया कि ये हमारे साथ शरीक जुर्म था, इसलिए मारा गया, ठीक है ना? लेकिन मिस्टर सुरन सिंह, ये तमाम अमवात हमारे खानदान में हुई है, آدمی معذور ہو کر جیتا بھی ہے تو وہ موت سے بہتر حالت میں ہوتا ہے، مگر وہ لوگ جنہیں تمہاری ایلن نے محض اس لیے اپنا شکار بنا ڈالا کہ وہاں ان لوگوں کے قریب ہی کہیں وہ زنجیر تھی، مگر ان لوگوں کا قصور کیا تھا؟ مسٹر زیا، تھوڑا قصور تمہارا تھا، تم نے وہ زنجیر چرا کر۔ ایک منٹ مسٹر رابرٹ، تم مجھے الزام نہیں دے سکتے، اس لیے کہ میں نے وہ زنجیر دولت کے حصول کے لیے نہیں چرائی تھی، وہ میرا معصومیت سے بھرپور ایک ایسا جرم تھا جس کی سزا صرف والدین تو دے سکتے ہیں، مگر تمہاری یہ شہزادیاں جن کے تم پیر پڑنے کو تیار ہو، جن کی قید میں رہ کر تم لوگ بے بسی سے ان کے کہکہے سنتے ہو اور ان کے آگے گڑ گڑاتے ہو، یہ مجھے یا میرے خاندان کو سزائیں دینے کے حقدار نہیں تھی۔ میں ان دونوں سے اپنے خاندان کے ہر حادثے اور ہر حادثے سے ہونے والے ہر نقصان کا بدلہ لوں گا۔ مسٹر زیا، تمہیں کیا ہو گیا ہے؟ رابرٹ حیرت سے میری صورت دیکھ رہا تھا۔ مسٹر سورن سنگھ، کیا یہاں پینے کے لیے پانی مل سکے گا؟ آخری جملہ اس نے سورن سنگھ سے کہا تھا۔ میں نے دیکھا سورن سنگھ کے چہرے پر انتہائی لاچاری اور بے بسی چھائی گئی، اس نے شرمندگی سے ادھر ادھر دیکھ کر سر جھکا لیا۔ اب رابرٹ میری طرف دیکھ رہا تھا۔ سورن سنگھ کی حالت دیکھ کر میں حلق سے ایک زوردار کہکا ابل پڑا اور پھر میں ہنستا ہی چلا گیا۔ وہ دونوں حیرت سے منہ کھولے مجھے تک رہے تھے۔ مسٹر زیا، کیا تم وہی زیا نہیں ہو جو ہماری مدد کرنے کے لیے گھر سے نکل کر ہمیں ڈھونڈتا ہوا یہاں تک پہنچا تھا؟ رابرٹ اب میرے قریب آ کر اپنے لمبے سے ہاتھ سے میرے کاندھے کو چھو کر کہہ رہا تھا، ہاں ہاں میں تو وہی زیا ہوں، مگر میں تمہاری مدد کے ساتھ ساتھ ان اموات کا بدلہ بھی لینا چاہتا ہوں۔ کیا تم لوگ نہیں چاہتے کہ اپنے اس معذوری، بے بسی اور لاچاری کا بدلہ لوں؟ مسٹر زیا، اس بار سورن سنگھ بولا، اس کی آواز میں خوف تھر تھرا رہا تھا، تم بہت ہولناک باتیں کر رہے ہو، ہم نجات پا جائیں یہ بہت ہے، بدلہ لینے کا تو تصور بھی نہیں کر سکتے، تم ہو گے اس قدر بزدل؟ مسٹر سورن سنگھ اور مسٹر رابرٹ، میں نہیں، میں ان دونوں کو اپنے قدموں میں ناک رگڑ کر معافی مانگنے پر مجبور کر دوں گا۔ جو کھیل تم لوگوں نے شروع کیا اور جو کھیل یہ دونوں رچا رہی ہیں، ان کی حقیقت مجھ سے مخفی رہ نہیں سکتی۔ مسٹر زیا، سورن سنگھ کچھ حیران ہوا، کہیں تم کسی شدید غلط فہمی کا شکار تو نہیں ہو رہے ہو؟ نہیں، بلکہ کچھ حقیقتوں کا ادراک تو مجھے ابھی ابھی یہیں پر ہوا ہے۔ مسٹر زیا، دوسروں کو صاف اور سیدھی بات کہنے کے لیے بار بار ٹوکنے کے باوجود تم خود صاف اور سیدھی باتوں سے کترا رہے ہو۔ رابرٹ بھی اب کچھ خوف زدہ تھا۔ صاف اور سیدھی بات یہ ہے میرے دوستوں کہ وہ دونوں زنجیریں میرے پاس موجود ہیں، اور اب تم لوگ اپنی ایلن سے کہہ دینا کہ اگر اس میں ہمت ہے تو وہ ان دونوں زنجیروں کو حاصل کر لے، اور خود حاصل نہ کر سکے تو کسی سورما کو بھیج دے۔ اب جھگڑا اس کا اور میرا ہے، اسے اپنی روح کے سکون کے لیے وہ زنجیریں چاہیں تاکہ وہ مرنے کے بعد بھی دنیا میں خوار نہ پھر سکیں، اور وہ زیوسا، یہ پردہ نشین جو بھی ہے اب مجھ سے ٹکر لے۔ واقعی سیما، میں نہیں جانتا تھا کہ لمحوں میں میرا دماغ इस कदर क्यों उलट गया था। मैंने तो कभी इससे पहले इस तरह इस मौजू पर सोचा तक नहीं था, बल्कि मैंने अपने अब्बा ही को कसूरवार जाना था। मुझे दादा ने भी यही बात बावर कराई थी, मगर जाने इस वक्त मेरे अंदर कौन था जो ये सब कहता चला गया। फिर अचानक मैं सीधा रॉबर्ट की तरफ बढ़ा। मिस्टर रॉबर्ट, क्या तुम वो पत्थर मुझे देना पसंद करोगे? पत्थर का नाम सुनते ही रॉबर्ट का सफेद होता चेहरा बिल्कुल लट्ठी की तरह का हो गया। क्यों क्यों मिस्टर जिया? इसकी आवाज खौफ से फट रही थी। मुझे इस पर तरस आ गया। ठीक है, इसे तुम रखो, अगर चाहो तो इससे तुम जीनों की मदद भी कर सकते हो। मैं ये कहता हुआ खड़ा हो गया। मिस्टर रॉबर्ट, मैं जाना चाहता हूँ, तुम्हें घर छोड़ दूं या तुम लोग माजी के सुनहरे दिनों की यादें ताजा करोगे? नहीं, मैं घर से बाहर नहीं रह सकता। वो जल्दी से सोफे से नीचे उतर आया। सुरन सिंह ने भी कलाई में बंदी घड़ी देखी। ओ जाओ, तुम लोग चले जाओ, वक्त कम है। वो हवास बख्ता हो गया। क्यों, क्या वो जिरसा आने वाली है? प्लीज मिस्टर जिया, तुम बचपने की सी हरकतें कर रहे हो। मैं तुम्हें वार्निंग देता हूँ कि मोहतात रहो, वरना कल तुम्हें पछताने का भी मौका नहीं मिलेगा। मैं ऐसे मौके खुद पैदा कर लिया करता हूँ मिस्टर सुरन सिंह। मेरा नजरिया जेस्ट जरा दूसरी किस्म का है, तुम्हारी मर्जी, लेकिन मैं समझा नहीं कि तुम यहाँ तक क्यों आए थे। तो हमसे मिलकर क्या चाहते थे? दूसरी बात ये कि आने वाले मिस्टर जिया और उस वक्त जाने वाले मिस्टर जिया में जमीन आसमान का फर्क क्यों है? ऐसा क्यों है, मैं समझने से कासिर हूँ। बहरहाल मैं इस सिलसिले में ज्यादा बहस नहीं करूँगा, सिर्फ तंबीह करूँगा कि ऐसी गलती को ना दोहराना जिसका अजाला तुम्हारे और तुम्हारे खानदान के लिए मुश्किल तरीन हो जाए। नसीहत का शुक्रिया मिस्टर सुरन सिंह। मैं खड़ा तो था ही, मैंने मुसाफे के लिए इसकी तरफ हाथ बढ़ाया, जिसे इसने बड़ी नरमी से थाम लिया। इसके हाथ के मुलायम लम्स और धीमी धीमी हरारत ने एक बार फिर मेरे दिल में नरमी पैदा की। मुझे अफसोस हुआ कि मैंने बड़ी सफाकी से काम लिया है, मगर दूसरे ही लम्हे में खुद पर काबू पा चुका था। मैं अपने अंदर तजाद की इस कैफियत का एक बार नहीं कई बार शिकार हुआ था, और ऐसे में मेरी कुव्वत फैसला खत्म हो जाती थी। इस वक्त भी मैं हर दो जानिब से आने वाले जज्बाती तूफान में घिरा हुआ था। सुरन सिंह हमें छोड़ने दरवाजे तक नहीं आया, बल्कि वहीं इसने रॉबर्ट से अलविदाई जुमले कह दिए। रॉबर्ट ने वादा किया कि वह जरूर आएगा, या फिर कम से कम फोन पर रابطہ रखेगा। रॉबर्ट ने सुरन सिंह से मेरे सामने ही ये भी कहा कि वो मेरे रवैये पर ज्यादा अफसोसदा ना हो, क्योंकि रॉबर्ट मुझे मना लेगा, और ये भी कि मैं दिल का इतना बुरा आदमी नहीं हूँ जितना जबान का। मुझे इसके इस तरह बहलाने पर हंसी भी आई, मगर मैं हंसा नहीं। जब हम इस इमारत से बाहर निकले तो दूर तक गुप अंधेरा था। सड़क के दोनों अतराफ खड़े लंबे लंबे ऊंचे दरख कतई साख थे। इनके पीछे खुद रू झाड़ियां थी जो दम सादे खड़ी थी। बड़ा हफ्स था, सियाह चमकीली सड़क किसी सियाह नाक की कैंचली की तरह पैरों को गुदगुदाती सी महसूस हुई। ये ख्याल मुझे जाने क्यों आया था, फिर यूँ लगा जैसे वो वाकई सिया चमकीली खाल वाला कोई जहरीला नाक है जो अब पलटेगा और मेरी पिंडली पर डस लेगा। ये नॉवेल कॉल बेल हिस्सा अव्वल का बकिया हिस्सा पार्ट 36 में समाप्त फरमाएं।